योनि तथा लैङ्गिक अल्पसंख्यकको अधिकारका विषयमा कलाकारहरू के भन्छन्?
लेस्बियन या ट्रान्सजेन्डर भन्ने बित्तिकै मान्छेको दिमागमा सबभन्दा पहिला कुरा के आउँछ भने सेक्सुअल एक्टिभिटी आउँछ।
जुन तरिकाले बाँच्न चाहेको जुन अधिकार छ त्यही अधिकार उसको पनि हो।
तेस्रो रिङ्गीलाई पनि बराबर एउटा अधिकार छ कि उनीहरूले पनि एउटा आदर पाओस्।
कुनै पनि कुरा सुरुवात गर्दा चाहिँ साह्रै गाह्रो हुन्छ। हेर्नुहोस्,
आफ्नो मानिस सन्तानमा हुन्छन् तर त्यसमा हे दिसले कहिले हेर्नुहुन्न।
हामीले सक्छौँ भने यसलाई एकदम माया गरेर सपोर्ट गरौँ।
खुलेर बाँच्नुपर्छ आफ्नो जे अस्तित्व त्यसमा।
साथमा पूर्व सभासद सुनिल बाबु पन्त।
मानव अधिकारको एउटा विषय तर आधारभूत हक अधिकारबाट समेत वञ्चित रहेको
के यी कलाकारहरूले भने जस्तै तपाईँले समलिङ्गी तेस्रो लिङ्गलाई समान नजरले हेर्नु भएको छैन भने किन?
हामी सबै भिन्न, हामी सबै समान, यो हो कार्यक्रम पहिचान। कार्यक्रम पहिचान समलिङ्गी तेस्रो लिङ्गीको अधिकार प्राप्तिको अभियान हो।
नमस्कार, हामी सबै भिन्न, हामी सबै समान, यो हो कार्यक्रम पहिचान। तपाईँलाई स्वागत छ, म नरेश फुयाल। निलिरा समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति कार्यक्रम पहिचान थाहा संसार नेटवर्क काठमाडौँ, रेडियो तरङ्ग पोखरा, रेडियो पूर्वेली आवाज विराटनगर, रेडियो मकनपुर हेटौँडा, रेडियो कृष्णसार एफएम बाँकी, रेडियो सुकलहाँटा एफएम कञ्चनपुर, प्राइम एफएम बनेपा र रेडियो रारा मुगुबाट सुन्न सकिन्छ। विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय समलिङ्गी तेस्रो लैङ्गिकको अधिकारका विषयमा अन्तरङ्ग कुराकानी गर्ने कार्यक्रम पहिचानको आजको श्रृङ्खलामा केही दिन अगाडि पोखरामा भएको कार्यक्रममा समलिङ्गी तेस्रो लिङ्गीले राखेका आफ्ना समस्या सुन्नेछौ। निलिरा समाजले आयोजना गरेको कार्यक्रममा सरकारवाला निकायका प्रतिनिधिहरू उपस्थित थिए। राज्यको नीति निर्माण तहमा पहुँच राख्ने ती प्रतिनिधिका बीचमा निलिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल, समलिङ्गी पुरुष अनुज पिटर राईले तेस्रो लिङ्गी तथा समलिङ्गीले भोग्दै आएका समस्याबारे प्रश्न पार्नु भएको थियो। उहाँहरूले उक्त कार्यक्रममा राखेको विचार सुन्नु अघि लागौं सोही कार्यक्रममा पोखराकी तेस्रो लिङ्गी महिला विन्द्या गौतमले सुनाउनु भएको उहाँको जीवन अनुभव सुन्नतर्फ।
सुरुमा जन्म हुँदाखेरि बालक भएर जन्मिए, बा आमा मलाई छोरा भन्नुहुन्थ्यो। छोरा भएकै कारणले म दसैँमा तिहारमा आउँदाखेरि चाडपर्व आउँदाखेरि मलाई केटाको ल्याइदिनुहुन्थ्यो। म कहिले पनि केटा बोलाउनु मन लाग्थेन मलाई। आमाको चोली ओढेर लगाएर बस्थेँ म, आमाको पिट्नुहुन्थ्यो। त्यो बेला म रुन्थेँ पनि, रोएर भित्र गएर फेरि आमाको लिपस्टिकहरू लगाइदिने, गाजर लगाएर बस्ने गर्थेँ म सानोमा। त्यस्तो थियो भने बिस्तारै बढ्ने क्रममा पनि के भयो भने अब आफू केटी जस्तो हुने अनि केटा केटा साथीहरूसँग बोल्न मन नलाग्ने, केटीसँग मात्रै साथी हुने, हिँड्ने। अनि हिँड्दाखेरि के हुन्थ्यो भने मान्छेहरू त्यो बेलामा हिचु हिजडा छक्का भन्थ्यो, बेला म खुसी हुन्थेँ किनभने त्यो नाम त कसम मलाई अनौठ लाग्थ्यो, त्यो नाम सुनेकै थिइनँ। अनि ला मैले त केटी भनेर हिचु भनेको केटी होला भनेर सोच्थेँ मैले। म खुसी हुन्थेँ हिजडा छक्का भन्दा पनि खुसी हुन्थेँ। जब म बुझ्दै गएँ हिजडा छक्का भनेको सब नराम्रो रहेछ भने बुझेपछि मन खिन्न हुन्थ्यो, दुख्थ्यो मन कता कता। अनि कस्तो एक्लै बस्न मन लाग्ने, केटीहरूसँग पनि धेरै घुलमिल्न हुन्थ्यो गर्थेँ। अनि स्कुल पढ्दाखेरि कस्तो प्रब्लम थियो भने मलाई पिसाब एकदम चाप्थ्यो, मलाई केटाको जाम केटीको जाम हुन्थ्यो। मलाई केटामा गयो भने चाहिँ नि ए त यहाँ आयो भने हेरिदिने, केटीमा भने त यहाँ नआइज उता जा भन्ने कुरा गर्दाखेरि मन दुख्थ्यो, कस्तो गाह्रो हुन्थ्यो। त्यो भयो स्कुल पढ्दा त्यो हुन्थ्यो भने कलेज पढ्ने बेलामा म स्कुल पढेको धर्मशाली बारेमा धर्मशालीमा पढेँ म सेभेनसम्म। त्यसपछि बाह्र उच्च माइमा एसएससीमा त्यहाँबाट दिएको हो। अनि प्लस टू मेरो जिएमसीमा भयो भने ब्याचलर पढ्न पिएन क्याम्पस गएको थिएँ। पिएन क्याम्पस कस्तो गाह्रो भयो भने राम्रै पढाइ थियो मेरो, म धर्मशालीमा क्लासको फर्स्ट हो, म एकदम ट्यालेन्ट थियो पढ्ने बेलामा। म सबैले मलाई के भन्थ्यो माथि ठुलो गएर केही न केही बन्छ यो बन्छ भन्ने कुरा गर्नुहुन्थ्यो। सायद म बन्थ्यो पनि, सायद सपोर्ट सरहरूको सपोर्ट साथीको सपोर्ट र छिमेकीको सपोर्ट गर्दा म बन्थ्यो पनि होला, ताकि मैले आफ्नो पढाइ निरन्तर दिन सकिनँ। किनभने स्कुल पढ्दा त्यस्तो समस्या हुन्थ्यो भने कलेज पढ्दा के हुन्थ्यो भने उहाँहरू क्रिकेट खेलाडी हुन्थ्यो बाटोमा, म जाने बित्तिकै छक्का छक्का भनिदिने, अनि क्लासमा बस्यो भने पनि के कुराहरू गरिदिने, इक्जाम दिने के थियो भने इक्जाम थियो त थर्ड इयरको इक्जाम दिन ठ्याक्कै बसिरहेको थियो। त्यसलाई मेरो फिल्मको सुटिङ थियो मार्केट भन्ने, मेरो पुरा मेकअप थियो अनुहारमा। इक्जाम दिन लगाएको टिचर आएर इक्जाम उठ्नु भयो भने देखाउ त हेर्ने भयो, फेरि पछि फेरि अर्को आउनुहुन्छ है सबै हेरेको हुन्छ मेरो त्यो मार्क्स के हुन्छ प्रवेश पत्र हेर्ने हाँसिदिने, तिमी कहाँबाट आएको हो तिमी केटा हो केटी हो भनेर सोधिदिने, के गर्दा हुन्छ आफ्नो आएको एन्सर पनि लेख्न सक्ने। अनि पछि होस् हो म पढ्दिनँ, मलाई पढ्ने बाटोमा मेन्टेन पनि छोडेर पढ्नु पर्ने त्यो थियो। अनि अर्को छिमेकीमा पनि के थियो भने सुरु सुरुमा गाह्रो थियो हामीलाई, किनभने म त अब पोखरा पहिलोपटक खुलेको भएर मलाई के भयो भने प्रायः मलाई चिन्नु पनि हुन्छ प्रायः पोखरामा। सुरु सुरुमा मलाई चाहिँ देख्ने बित्तिकै ए हिजडाको बोस आयो छक्काको बोस आयो भन्ने त्यस्तोहरू गरिदिने, बाटोमा हिँड्दा पनि पुलिसहरूले बिना कारण समात दिने। अब हाम्रो काम भनेको चाहिँ पहिला के थियो भने एचआइभी प्रिभेन्सन काम थियो, हाम्रो झोलामा कन्डम लुब्रिकेट बाँड्नु पर्थ्यो, किनभने कन्डम लुब्रिकेट त हामीले बाँडेर बिक्री फैलाउन लागि होइन कि, हामीले आफ्नो जस्तो साथीहरूलाई चाहिँ सेफर सेक्सको लागि कन्डम बाँड्नु पर्थ्यो भने पुलिसहरूले कन्डम खोसेर फालिदिने, यिनीहरूले बिक्री फाउन आएको भनेर थुनिने पनि हुन्थ्यो। म एक दिन चाहिँ बैदामा पो परेको थिएँ, त्यो बेलामा हाम्रो दुइटा म्याडममा जानुभएको थियो, उहाँहरू गएर हाँसिदिनु भयो मलाई देखेर, मैले कस्तो भयो झन् दुःख लाग्यो मलाई कि झन् बुझ्न आएको होला भनेको चाहिँ हाम्रो हाँसिदिने फोटो खिच्ने के गर्नुभयो कस्तो मन, त्यो बेला मन दुखेको थियो भने पछि गएर प्रोग्राम मैले भेटेँ नि उहाँलाई भन्दै बिन्दिया त्यो बेलामा कति भन्दा सरी भन्ने कुरा पनि गर्नुभयो, पछि कुरा गर्नुभयो। राम्रै राम्रै कन्ट्याक्ट छ अहिले हाम्रो, जस्तो पहिला गएको थियो पुलिसहरू समात हुन्थ्यो भने अहिले पुलिसहरू चाहिँ हामीलाई सहकार्य गरेर कुराहरू गर्नुहुन्छ, बोल्नुहुन्छ हामीसँग, प्रोग्राम आउनु भन्नुहुन्छ, जस्तै एनएचआरसी इन्स्टिट्युटले हामी सबै सपोर्ट गर्नुहुन्छ। म एउटा पाँचमा पहिला मात्रै बसेको हो, त्यहाँ बस्दाखेरि मलाई खास के थियो भने स्कुलमा पढ्दाखेरि म फुटबल खेल्नु मन पर्थ्यो, फुटबल खेल्न मलाई कोही केटाहरू नखेलाउने, मलाई के भन्थ्यो भने यो त हिजडा हो यहाँ त खेलाउनु भन्ने ग्रुपमा नराखिदिने, केटीमा गयो भने ए तिमी त केटाकोमा जाऊ भन्थ्यो, गाह्रो हुन्थ्यो भने त्यस्तो गाह्रो थियो भने अब आउने आगामी दिनहरूमा तपाईँहरू त्यस्तो देख्नुभयो, कसैलाई विभेद छ, कोही स्कुलबाट त्यस्तो नराम्रो व्यवहार गरेको छ मलाई जस्तो भने तपाईँहरूले गरेर केही गर्नु सक्नुहुन्छ, केही भनिदिनुहुन्छ भन्ने कारणले कार्यक्रम राखेको हामीले। र मलाई आशा छ तपाईँहरूले मेरो कुरा बुझ्नु पनि भयो होला, र मैले पाएको दुःख, मैले पाएको अहिलेसम्म पाएको दुःख पीडाहरू पनि बुझ्नुभयो तपाईँहरूले, ताकि तपाईँको घर छिमेकमा तपाईँको वरिपरि म जस्तो व्यक्ति कोही छ भने तपाईँ उसलाई घिरा होइन माया गर्नुहोस् र पढ्न प्रोत्साहन गर्नुहोस्, ताकि म त मेरो लक्ष्यमा पुग्न सकिनँ भने मभन्दा पछि आउने साथी लक्ष्यमा पुगोस् भन्ने पुगोस् तपाईँहरू सहयोग गर्नुहुन्छ भने आशा गर्दै मेरो दुई शब्द हाल्छु। धन्यवाद।
म चाहिँ अनुज बिजन, म पहिला समाजको कुरा गर्छु। अझै पनि समाजमा महिलाहरूले घाँटी आफ्नो अनि सिन्दुर के अरे पोते अनि मङ्गलसूत्र चाहिँ श्रीमानको लाउनुपर्छ, सिन्दुर निधार तपाईँको अनि सिन्दुर चाहिँ अहिले पनि बुढाको नामको लाउनुपर्छ। भनेपछि समाज यस्तो छ होइन, तपाईँ श्रीमानको हो भनेर चिनाउनु पर्छ भने हामीले त समाजमा जन्मिँदैखेरि हामी यस्तो हौँ भनेर चिनाएका हुन्छौँ। मलाई यो कुरा थाहा पाउन मेरो उमेरको 24 वसन्त पार गर्नु पर्यो, अर्थात् म 24 वर्षको हुँदा मलाई थाहा भयो म समलिङ्गी पुरुष हुँ भनेर, अथवा म समलिङ्गी पुरुष अघि मनसा दिदीले भनिसक्नुभयो, म 24 वर्षको हुँदा चाहिँ मलाई केटा भएर केटा मन पराउँछ भन्ने कुराको पूर्ण रूपमा जानकारी भयो, र त्यसको श्रेय सम्पूर्ण बिडिएसलाई जान्छ अघि। त्योभन्दा पहिलाको स्टोरी मेरो सुनाउँदा एउटा कुरा चाहिँ म तपाईँहरूलाई भन्न चाहन्छु, तपाईँहरू यस्तो पोलिस लेभलमा हुनुहुन्छ, तपाईँहरूले समाज र राष्ट्र सबै परिवर्तन गर्न आँट्नु भयो भने सक्नुहुन्छ होइन। पहिला म स्कुल पढ्दाखेरि उहाँहरूको जस्तो दुःखको कहानी मेरो चाहिँ भएन, म एउटा कुरा ध्यान पुर्याउन भन्न चाहन्छु र 10 मिनट सोचिदिनुहोस् मैले अनि हामीले भनेको कुरा तपाईँहरूलाई, किनभने परिवारमा सबैजना अहिले तपाईँको छोराछोरी होला तर तपाईँको अर्को जेनेरेसन अथवा तपाईँको छोरा अथवा नातिको पालामा हामी जस्तो व्यक्ति जन्मिन सक्छ, किनभने ती व्यक्तिहरू नजन्मेला भन्न सकिँदैन। जबसम्म एउटा महिला र पुरुषले बच्चा अथवा शिशु जन्माउने अन्त्य हुँदैन तबसम्म हाम्रो अन्त्य हुँदैन, त्यही भएर हामी जस्तो व्यक्तिहरूको बारेमा तपाईँहरूले बुझ्न अति आवश्यक छ। आज मेरो परिवारमा परेन, आज मेरो समाजमा छैन भनेर मन थामेर चाहिँ नबस्नुहोस्। मेरो चाहिँ यस्तो समस्या भएन, म स्कुलमा पढेको, म बोर्डिङमा पढेको, मेरो ड्याड चाहिँ प्रिन्सिपल हुनुहुन्थ्यो, म स्कुलमा टिचर हुनुहुन्थ्यो, मलाई छक्का हिजडा भनेर प्रायःले जिस्काउनै पाउँदैन थिएँ, किनभने म गएर मेरो ड्याडलाई सुनाइदिन्थेँ, उसले यस्तो दरो पनिसमेन्ट भिड्थ्यो, उसले त्यो शब्द फेरि मुखबाट उच्चारण गर्नै पाउँदैन थियो। मैले यसरी मेरो ब्याचलरसम्म पढेँ, तर ब्याचलरसम्म पढेपछि के भयो भने म आफैमा डर भयो अनि मेरो मनमा आफैमा धेरै पीडा भयो, त्यो शब्द सुन्दा, छक्का हिजडा शब्द सुन्दा, मलाई पछि बाटोमा हिँड्दा चाहिँ मान्छेले जिस्काउन थाले। म केटै भए पनि मेरो हिँडाइमा लचकता थियो, मेरो बोलीमा, मेरो एक्सप्रेसनमा, मेरो हात हल्लाउने तरिकामा महिलाको केही गुण थियो, त्यो गुण मैले चाहेर लिएको होइन, मैले कसैबाट सिकेको पनि होइन, यो मेरो जन्मिँदैखेरि ममा यस्तो आयो। त्यसपछि 24 वसन्त पार गरेपछि मैले ब्याचलर्स गरेपछि घरको म जेठा छोरा, भाइ बहिनीहरू, दिदी, म र मेरो दिदी नर्सरीदेखि सँगै पढेको, दिदीको ब्याचलर्स पछि बिहा भयो, उहाँ बाहिर जानुभयो, मेरो बहिनीको पनि बिहा भयो, उहाँ पनि बाहिर जानुभयो, त्यसपछि अब मेरो पालो आयो। अघि मैले भने नि समाजमा यस्तै छ चलन, तपाईँले को बहिनीले अथवा भाइले बिहा गरेपछि तपाईँमा पनि प्रेसर आउँछ, मेरो परिवारले मलाई प्रेसर गरे होइन, मेरो समाजले प्रेसर गरे, तपाईँलाई त्यो सिन्दुर र पोते लाउनु भनेर तपाईँलाई घरले सिकाएको होइन, त्यो समाजले सिकाएको, मलाई पनि त्यस्तै समाजले सिकायो, किनभने म त्यही समाजमा जन्मेको, बिहे नगरेसम्म तपाईँ पूर्ण व्यक्ति हुनुहुन्न, तपाईँ केटा वा केटी हुनुको लागि तपाईँ बिहे गर्नुपर्छ, तपाईँको लाल मोहर अथवा तपाईँको सर्टिफिकेट समाजले तपाईँलाई बिहा गरेपछि मात्र दिन्छ भन्ने मेरो दिमागमा थियो नि त, त्यही भएर मैले पनि बिहा गर्ने कोसिस गरेँ, तर यो मनले अनि यो मनले अनि यो दिमागले त केटै मन पराउँथ्यो, तर समाजले केटी मन पराउनु पर्छ भन्ने एउटा भुस कोच दिएको थियो, त्यही भुसलाई मैले पनि अब केही गर्नुपर्छ भने बिहा गर्ने कोसिस गरेँ। बिहा अघि अहिले जमाना परिवर्तन भइसक्यो, सुरुमा इङ्गेजमेन्ट हुन्छ, बिहा हुन्छ, डेटिङ गरिन्छ, मैले पनि ती सबै गरेँ, त्यो डेट जाँदा मलाई उहाँसँग एक घन्टा बस्दा यति उकुस मुकुस हुन्थ्यो, तपाईँलाई अहिले प्रोग्राममा जान जति छटपट्टि छ मलाई पनि मेरो उहाँलाई भेटेपछि त्यति नै भाग्न के बहाना बनाएर भागौँ भन्ने हतार हुन्थ्यो। त्यसपछि मैले इङ्गेजमेन्ट ब्रेक नगरी नै, इङ्गेजमेन्ट मात्र भएको थियो मेरो, बिहा भएको थिएन, त्यतै बिचमा ब्लु डायमन्ड सोसाइटीले यस्तै विभिन्न प्रोग्रामहरू चलाउँथे। म त्यस्तै प्रोग्राममा अघि मनसा दिदीले देखाउनु भएको जस्तो मिस्टर गे हन्ट भएको थियो, त्यो गे हन्ट प्रोग्राममा मेरो साथीलाई म सहयोग गर्न गएको मान्छे, उहाँलाई हामीलाई अहिले पनि निलिटा समाजको अघि उहाँले भन्नुभयो 40 सहरहरूमा संस्थाहरू छ, तर त्यो संस्थामा म जस्तो व्यक्ति कमै हुनुहुन्छ, यहाँ त्यहाँ चाहिँ धेरै तेस्रो लिङ्गीहरू हुनुहुन्छ काम गर्नुहुन्छ, किनभने उहाँहरू चाहिँ सानैदेखि चेन्ज हुनुहुन्छ नि त, केटा जन्मेको केटी, तर हामी त धेरै लुकाउन सक्छौँ जो म अलिअलि केटी जस्तो छु र पो मलाई तपाईँहरूले छुट्याउन सक्नुहुन्छ, तर समाजमा त्यस्ता पनि केटा हुन्छन् जसको सिक्स प्याक बडी बिल्डिङ गरेको केटाहरूले पनि केटालाई मन पराउँछन् होइन, तर उहाँहरू खुल्नुहुन्न। मलाई त्यो बिडिएस जानलाई पनि 2-3 दिन लाग्यो, किनभने मलाई कसैले देख्ला कि कसैले केही घरमा गएर भन्देला कि भन्ने डर भयो कि। त्यसपछि म साथीलाई सहयोग गर्न गएँ, तर साथीलाई सहयोग गर्दा गर्दै साथीलाई के फाइदा भयो मलाई थाहा छैन, म अस्ट्रेलिया जानुभयो, तर मेरो बिडिएसमा चाहिँ म मेरो संसारमा आइपुगेँ, मलाई त्यो संसारमा आइपुगेँ जहाँ मैले आफूलाई चिन्न सकेँ र यहाँहरूको अगाडि छाती खोलेर भन्न सकेँ कि म समलिङ्गी पुरुष हो भनेर। यसको श्रेय सम्पूर्ण बिडिएसलाई जान्छ, र बिडिएसलाई कसरी जान्छ भन्नुहुन्छ भने मैले इङ्गेजमेन्ट गरे पनि फेरि म कतिचोटि अहिले चाहिँ अहिले आएर चाहिँ मलाई रियलाइज हुन्छ भगवान्ले मलाई बनाएर एकदमै धेरै म भाग्यमानी भएँ, भगवान्लाई हरेकचोटि म धन्यवाद भन्छु अनि यसरी प्रोग्राममा आएर भगवान्कोलाई धन्यवाद भन्छु। किन भन्नुहुन्छ भने तपाईँहरूले त यहाँ हुनुहुन्छ किनभने तपाईँहरू एउटा ठाउँमा पुग्नुभयो एउटा काम गरेर, तर हामी जस्तो व्यक्ति जो जन्मिँदै महिला र पुरुषको मन सोच्न सक्छ त्यो तपाईँले सोच्नुहुन्न, भगवान्ले त्यहाँ पनि हामीलाई धेरै नै टाइम दिनुभयो। कसरी भन्नुहुन्छ भने महिला बनाउनलाई तपाईँलाई 5 मिनट लाग्यो होला, पुरुषलाई पनि 5 मिनट ल यो महिला पनि पुरुष पनि भन्नुभयो होला, तर मलाई बनाउन अनि हामीलाई बनाउनलाई भगवान्को घरमा पनि टाइम अलिक बढी लाग्यो। किन यसलाई केटा र केटीको दुइटैको मन दिउँ कि केटा जन्मेर केटी बनाउने मन दिउँ कि भनेर त टाइम लियौँ नि, भनेपछि हामी भगवान्को घरमा त टाइम लिन्छौँ भने तपाईँहरूको मनमा चाहिँ किन हामीले त्यो स्पेस पाइनौँ त है, यो पनि सोचिदिनुहोस्। अनि अर्को कुरा, अघि मैले भने मलाई 24 वर्षको इङ्गेजमेन्ट ब्रेक गरेपछि अब के गर्ने त भनेर चाहिँ मनमा कति धेरै कुराहरू हुन्थ्यो। त्यसपछि बिडिएसमा त्यति बेलै काम आयो, मेरो कामै मान्छेलाई काउन्सिलिङ दिने, जो व्यक्ति आफ्नो जिन्दगीबाट अथवा म एलजिबिटी हुँ भनेर भन्न सक्नुहुन्न अथवा कति धेरै कन्फ्युजन हुन्छ त्यस्तो व्यक्तिहरूलाई उहाँहरूलाई परामर्श दिने काम गर्छु म अहिले। अहिले मलाई यो छक्का हिजडा शब्द पनि मलाई अनौठो लाग्दैन, तपाईँलाई तपाईँको बुढाको पोते लाएर हिँड्दाखेरि त्यो पोतेमा जति गर्व हुन्छ, सिन्दुरमा जति गर्व हुन्छ, अनि तपाईँलाई पुरुष अथवा मलाई तपाईँलाई समाजले पुरुष भन्दा त्यो शब्दले कुनै असर गर्दैन भने अहिले मलाई पनि गर्दैन, किनभने त्यो समाजले मलाई छक्का हिजडा भनेरै चिन्छ। बाटोमा हिँड्दा मलाई 10 फर्केर हेर्छ अनि त्यो 10 भरै घर परिवार अथवा समाजमा अथवा कहीँ गएर त मेरो कुरा गर्छ नि, तपाईँलाई बाटोमा हिँड्दा कसैले हेर्दैन, हेर्नुहोस् त म त त्यस्तै सेलिब्रिटी भएँ, सेलिब्रिटी हुनु कति गाह्रो छ होइन, भनेपछि त हामीसँग त कति धेरै क्षमता छ अनि भगवान्ले यति धेरै राम्रो कुराहरू सिकाइदिएको छ भने अब हामीले चाहिँ किन चेन्ज नहुने त। अर्को कुरा, अब छिटै नै जनसङ्ख्या दिवस मनाउँदैछौँ हामी, विश्वमा जनसङ्ख्या वृद्धि भएको भएकै छ, नेपालमा 3 करोड पुग्न आँटिसक्यो, तर पनि त्यो बन्द त हुँदैन, तर नेपाल सरकारले अथवा अब चाहिँ नेपाल सरकारले भन्दा पनि अब तपाईँहरूको प्रदेशले बिहाको कानुन मात्र बनाइदियो भने पनि हामी जनसङ्ख्या घटाउन सहयोग गर्छौँ। कसरी भन्नुहुन्छ भने मैले केटाकेटा बिहा गर्दा मेरो त बच्चा जन्मिँदैन, अनि ती त्यति धेरै बालबालिकाहरू छन् जुन समाजमा बाबुआमा नभएर अनाथ आश्रममा गएर बसेका छन् होइन, रोडमा छन्, उनीहरूलाई हामीले एडप्ट गर्न सक्छौँ नि, यो मनमा त केटाको पनि अनि केटीको पनि मन छ, भनेपछि त म उसलाई बाबुको पनि आमाको पनि माया दिन सक्छु, भनेपछि त हामीसँग त त्यस्ता धेरै पाटो छन् जुन तपाईँहरूसँग छैन, तपाईँहरूसँग भएको भन्दा बढी छ, भनेपछि त समाजले र परिवारले हामीलाई स्वीकार दिनु पऱ्यो, अनि तपाईँहरू जस्तो नीति नियममा रहनुभएको व्यक्तिहरूले उहाँहरू त झन् यस्तो स्पेसल हुनुहुँदो रहेछ, उहाँहरूलाई त ठाउँ दिनु पऱ्यो भनेर भनिदिनुहुन्छ भने आग्रहसहित मेरो एक दुईवटा यो कुराहरूलाई गएर भरे लाइफको तपाईँको मैले जिन्दगीको 5 मिनट मागेको हो त्यति चाहिँ भरे भनिदिनुहोस्।
जसको पछि तिमी लागि परेका छौ, एउटा त्यस्तो भिड छ जसको पछि तिमी लागि परेका छौ, तिमीले सबै सबै गुमाइसकेका
हामी सबै भिन्न हामी सबै समान यो हो कार्यक्रम पहिचान। कार्यक्रम पहिचानमा यहाँलाई पुनः स्वागत छ। निलिला समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति रेडियो कार्यक्रम पहिचान तपाईँ अहिले रेडियो थाहा संचार नेटवर्क काठमाडौँ, रेडियो तरङ्ग पोखरा, रेडियो पूर्वेली आवाज विराटनगर, रेडियो मकानपुर हेटौँडा, रेडियो कृष्णसार एफएम बाँके, रेडियो शुक्लहाँटा एफएम कञ्चनपुर, प्राइम एफएम बनेपा र रेडियो रारा मुगुबाट सुनिरहनु भएको छ। कार्यक्रम पहिचानको आजको श्रृङ्खलामा निलिरा समाजले केही दिन अगाडि पोखरामा आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिहरूका बीचमा निलिरा समाजका प्रतिनिधि तथा समलिङ्गी तेस्रो लिङ्गीहरूले के कस्तो विचार राख्नु भएको थियो उक्त प्रस्तुति कार्यक्रम पहिचानको आजको अङ्कमा हामी सुनिरहेका छौँ। अब लागौँ बाँकी प्रस्तुति सुन्नतर्फ। उक्त कार्यक्रममा निलिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल, समलिङ्गी पुरुष अनुज पेटर राई र तेस्रो लिङ्गी महिला विन्द्या गौतमले आफ्नो धारणा राख्नु भएको थियो। विशेष गरी समलिङ्गी तेस्रो लिङ्गीले के कस्ता समस्या भोग्दै आएका छन् र उनीहरूले अहिले माग गर्दै आएको अधिकार के हो त? अबको बसाइमा
यो सामाजिक तपाईँहरू यो समुदाय हो कि वर्ग भन्नेमा म पनि अलमल्ने, तपाईँले है समुदाय कुरा गरिराख्नु भएको छ, म यसमा अलमल्ने, यसको पनि प्रश्न पारिदिनु भए म अलि फेरि कहीँ मैले लेखकारमा भन्नु सक्थेँ। अर्को यो कास्कीमा यो सङ्ख्या कति छ, कुन कुन ओडामा छ, अब महानगरका कुन कुन ओडामा छ र कास्कीसम्म र कास्कीमा कसरी भन्ने तथ्याङ्क पाएँ भने तपाईँले यत्रो कुरा गरिराख्नु भयो, तपाईँले हामीलाई पनि चेतना दिनुभएको छ। यो फर्स्ट कार्यक्रममा हामी तपाईँहरू सहभागी हुन पाएको छौँ। हामीले पनि हाम्रो वडा हुँदै तपाईँहरूको यो सम्बन्धित निकासमा पुर्याउने त हामीले पनि त कोसिस गर्नु पऱ्यो नि, तपाईँहरूले हामीलाई बोलाइदिइसके तपाईँहरूको अपेक्षा त्यही होला नि भन्ने लागेको छ।
माइनोरिटिज एउटा अल्पसङ्ख्यक समुदाय भनेर चाहिँ हामीलाई चाहिँ होइन गभर्मेन्टले चाहिँ त्यसमा चाहिँ हामीलाई ऊ गरेको छ, समुदाय भनेर चाहिँ हामीलाई भनौँ न एउटा रिकग्निसन गरेको छ होइन। त्योभन्दा अगाडि त अब हामी विभिन्न अब सबैजना युनिक तथा लैङ्गिक अल्प यसरी सङ्गठित भएर संस्थागत रूपमा आउनु आएका पनि छैनन्। कतिजना इन्डिभिजुअल रूपमा व्यक्तिगत रूपमा ओडामा अब अगाडि नआएर आफ्नै ठाउँमा आफै सङ्घर्ष गरेर हामीले पनि कति एप्रोच नगरेको स्थिति पनि छ होइन। गर्दाखेरि त्यो सर्वप्रथम हामी एउटा त इन्डिभिजुअल एउटा त्यो हौँ होइन, त्यसपछि गभर्मेन्टले चाहिँ युनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भनेर चाहिँ भनेको स्थिति छ र हामीलाई चाहिँ एउटा माइनोरिटिज भनेर सम्बोधन गरे तापनि तपाईँलाई एउटा म जानकारी गराइहाल्छु अलिक एकदम अहिले मैले बिर्सेको यो माइनोरिटिज अल्पसङ्ख्यकको परिभाषाभित्र चाहिँ हामीलाई छुट्याएछ। जसले त अल्पसङ्ख्यकको डेफिनेसन लेख्ने बेलामा चाहिँ युनिक तथा अल्पसङ्ख्यक चाहिँ अरू जनजाति मधेसी महिला दलितहरूलाई जसरी अल्पसङ्ख्यकको परिभाषाभित्र राखेको छ अपाङ्गता भएका व्यक्ति र हामीलाई चाहिँ छुट्याएको रहेछ। त्यसले गर्दाखेरि चाहिँ कति कुराहरूमा चाहिँ ल तिमीहरू चाहिँ अल्पसङ्ख्यक परिभाषाभित्र छैन रहेछ, त्यसले गर्दा तिमीहरूलाई चाहिँ यो अधिकार चाहिँ तिमीहरूलाई दिइँदैन भन्ने कुराहरू कति हामीलाई त्यो परेको छ कि कति कुराहरूमा। गर्दाखेरि तपाईँहरूको यो नीतिमा चाहिँ अल्पसङ्ख्यकको परिभाषाभित्र चाहिँ त्यो रिभाइज हुनुपर्छ जस्तो लाग्छ मलाई। अब मलाई वर्ग र समुदायको ठ्याक्क त्यो भनौँ न त्यो कि वर्ग भनेको त्यो समुदाय मलाई नै थाहा नभएको हुनाले म के भन्न चाहिँ मलाई पनि अलि गाह्रो भयो त्यसको एन्सर गलत दिनुभन्दा मैले नबुझेको भयो होइन। अनि त्यसपछि न्यूनतम लैङ्गिक अल्पसङ्ख्यक समुदाय भनेर चाहिँ हामीलाई चाहिँ त्यो रिकग्निसन गरिन्छ। अनि अर्को पोखरा यो कास्कीमा चाहिँ कति छ भन्दाखेरि त्योभन्दा अगाडि म एउटा अर्को कुरा भनिहाल्छु। जनगणनामा जुन सेन्ससमा चाहिँ नेपाल सरकारले चाहिँ तेस्रो लिङ्गीहरूको जुन हाम्रो लास्ट जनगणनामा चाहिँ हामीलाई यो काउन्ट गर्ने चाहिँ प्रोभिजनमा चाहिँ राखेको थियो होइन। जसमा चाहिँ पहिलो चरणमा चाहिँ उहाँहरूले चाहिँ महिला पुरुष अनि यो तेस्रो लिङ्गी भनेर त्यो राख्नुभयो, घर घरमा सबै डाटा पनि ऊ भयो होइन। अनि दोस्रो चरणकोमा चाहिँ फेरि मिस गरिदिनु भएछ, त्यसले गर्दाखेरि त्यो जनगणनाको डाटा पनि राम्रोसित आएन कि त्यसले गर्दाखेरि। अनि जनगणनामा चाहिँ हाम्रो 2,00,000 चान्चुनको नेपालभरिमा चाहिँ तेस्रो लिङ्गीहरू चाहिँ 2,00,000 चान्चुनको छ भन्ने देखिएको छ होइन। अनि साइन्टिफिक स्टडी नै भएको छैन हाम्रो विषयमा चाहिँ, कसैले सोधै गरेको छैन, कसैले खोजै गरेको छैन, कसैले स्टडी नै गरेको छैन। अब ओडामा कति छ, नगरपालिकामा कति छ, र देशमा कति छ, जिल्लामा प्रोभिन्समा कति छ भन्ने कुराहरू कुनै निकायबाट चाहिँ हामी विषयमा चाहिँ सोध खोज्ने त्यो नै नभएको अवस्था छ। यति नै काउन्ट यति नै छ भनेर हामीले भन्न सक्ने अवस्था छैन। तर हाम्रो यहाँ भएको कार्यालयसँग कार्यक्रमको केही डाटा छ भनेदेखि उहाँहरूले सेयर गर्नुहुन्छ।
हामी जस्तो त्यस लिङ्गी मात्रै होइन कि एलजिबिटी होइन 5,000 क्याटेगोरी हुन्छ, त्यहाँबाट हामी चाहिँ 5,000 बढी सम्पर्क हुन्छ भने खुलेर आएको कास्की जिल्लामा, अनि खुलेर आएको चाहिँ 50,000 बढी थियो हामी
मिडियामा
आएको भनेको हुन्छ। जस्तो मिडियामा आएर म त्यस्तो लिङ्गी हो भन्ने बाटोमा जस्तो हामीले 50,000 हुनुहुन्छ। अनि धेरैमा के नखुलेको भने कस्तो छ भने पोखरामा धेरै लाउरेको छोराछोरी हुनुहुन्छ यहाँनिर, अनि उहाँहरू चाहिँ नि खुल्न चाहनुहुन्न, अफिसमा पनि आउनुहुन्न, फोन गर्नुहुन्छ, म तिमीले सपोर्ट गर्छु, म सपोर्ट गर्छु आयो भने तर म अफिसमा आउँदै नचिनाउ भन्ने धेरै मान्छे त्यस्तो हुन्छ यहाँनिर। अनि प्रायः जस्तो पोखरामा धेरै गे पनि हुनुहुन्छ, गेहरू खुल्न चाहनुहुन्न नि त, उहाँहरू हेर्दा पनि केटा जस्तो हुनुहुन्छ, केटाप्रति आकर्षण हुन्छ, तर हामीसँग चाहिँ कल नम्बर लुपहरू माग्ने अनि हामी भेट्ने तर पनि मिडियामा नखुल्ने अरू नभन्दै नभन्दै भन्ने धेरै साथी भएको भएर मेन कारण नखुल्नु कारण नखुलेर नै बाहिर नआएको भए नदेखेको मात्रै, तर पोखरामा धेरै हुन्छ साथ
खुल्नु भएको छ र उहाँलाई चाहिँ तेस्रो लिङ्गी भनेर समाजले अझै पनि आफ्नो परिवारले मेरो छोराछोरी तेस्रो लिङ्गी भए पनि तेस्रो लिङ्गी पनि लेख त भन्दैन, हामी समाजमा त्यति परिवर्तन भइसकेका छैनौँ त्यो। अनि अर्को कुरा मलाई पनि छोराकै क्याटेगोरीमा त राखिदिनुहुन्छ नि त, मलाई पनि पुरुष मेरो छोरा म हामी 3 मेरो दाजुभाइ होइन, मलाई पनि 3 छोरामा टिक लगाइन्छ कि, त्यसो गर्दा चाहिँ नम्बर थोर भयो। तर कति धेरै हुनुहुन्छ, म काउन्सिलरको रूपमा अफिसमा काम गर्दा पनि हाम्रो अघि उहाँले भन्नुभयो हाम्रो रेडियो पहिचान 7 रेडियो स्टेसनबाट नेपालभरिबाट दिनको 1 प्रोग्राम हुन्छ र त्यहाँ हाम्रो हटलाइन नम्बर टोल फ्री नम्बर जुन चाहिँ पैसा नपर्ने नम्बर अथवा टोल फ्री नम्बरबाट चाहिँ मलाई डेली 2-3 फोन आउँछ, कतिजनाले चाहिँ हुन्छ नि मलाई विवाहको प्रेसर आइरहेको छ, मेरो पार्टनर छ, मैले कसरी विवाह नेपालमा विवाहको कानुनको अवस्था के छ भनेदेखि कतिजना चाहिँ म केटा हो तर मलाई केटा मनपर्छ, यो रोग हो कि यो मैले परिवर्तन गर्न मिल्छ कि, कुनै डक्टरलाई भनिदिनुहोस् भनेपछि दिनमा 3 कल मात्र आउँछ भने हेर्नुहोस् 1 मैले कतिवटा पाउँछु, 30-90 कल आउँछ भने वर्षमा कतिवटा आउँछ, भनेपछि हामी धेरै छौँ तर खुलेर नआएको र परिवारले पनि जनगणनामा आउँदाखेरि चाहिँ होइन महिला र पुरुषको मात्र त्यो कोलम बनाइदिनु हुने र हामीलाई पनि पुरुषलाई पुरुषमै र महिलालाई महिलामै राखिदिनु भएको कारणले पनि नम्बर चाहिँ नआएको।
अनि उसले स्वास्थ्यको कुरा उठाइहाल्यो, म तपाईँहरूलाई अर्को जानकारी पनि गराउनुपर्छ होइन, तपाईँहरू पोलिसी मेकिङ लेभलमा हुनुभएको कारणले WHO वर्ल्ड हेल्थ अर्गनाइजेसनले चाहिँ पहिला 1990s May 17 चाहिँ हामी जस्तो व्यक्ति हुनु भनेको चाहिँ यो रोग हो भनेर 1990 May 17 अगाडि चाहिँ WHO लिस्ट क्लासिफिकेसन अफ डिजिजमा चाहिँ यो समलिङ्गी तेस्रो लिङ्गी हुनु रोग भनेर जनाइन्थ्यो भनेदेखि 1990 May 17 दिनमा चाहिँ WHO चाहिँ हामी जस्तो व्यक्ति चाहिँ एउटा हुनु कुनै रोग होइन, यो प्राकृतिक रूपमा नै व्यक्तिहरूले यो आफैभित्र भएको अब भन्नु उब्जेको थियो, यो रोगको लिस्टबाट चाहिँ डिलिस्ट गरेको दिन चाहिँ हो त्यो, यो चाहिँ रोग होइन भन्ने। ओडामा गएर विभिन्न ग्रास रुट लेभलमा गएर डेटा लिनु एउटा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जो चाहिँ यस्तो हिडन समुदाय जसलाई चाहिँ कतिजनाले देखेर देख्न सकिँदैन, कसैले भनिदिँदैन, कसैले परिवारले भन्दैन, त्यो डाटा एनालाइसिस रिसर्च गर्नु त्यो क्यापासिटीको पनि एउटा कुरा थियो त्यो एउटा होइन। चासो नभएर त होइन, हामी एकदमै जहाँ पनि हामीलाई चाहिँ हामीले नेपाल सरकारलाई पनि हाम्रो एउटा रिसर्च एउटा राष्ट्रिय रूपमा नै एउटा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक एउटा स्टडी हुनु पर्यो, त्यसको लागि चाहिँ हामी काम गर्न को लागि हाम्रो क्यापेसिटी तथा यो रिसर्च गर्ने निकायको र यो नेपाल सरकारको निकायको पनि एउटा यो हुनु पऱ्यो भने बारम्बार हुँदाखेरि भनिरहँदाखेरि पनि त्यो चाहिँ भइरहेको छैन होइन। हामीलाई चाहिँ केही एउटा सहयोग भयो एउटा क्षमता अभिवृद्धिको डाटा कलेक्सनदेखि लिएर हामीलाई थाहा छ नि त कहाँ कहाँ छ भनेर. अब तपाईँहरूलाई त्यहाँभित्रसम्म जान गाह्रो हुन्छ, तपाईँले एउटा नीति बनाइदिएर एउटा कार्यक्रम लिएर आउनुभयो भने हामीले सहयोग गरेर चाहिँ त्योसम्म पुग्ने चाहिँ वातावरण चाहिँ हुन जान्छ होइन. हाम्रो इच्छा नभएर चाहिँ होइन, तर एउटा क्यापासिटीको कुरा पनि एउटा आयो र यसको लागि चाहिँ रिसर्च गर्नको लागि नै एउटा एकदमै रिसर्च एउटा गर्नुपर्ने जस्तो यो यो क्षेत्रमा चाहिँ के किनभनेदेखि कसरी एप्रोच गर्ने भन्ने कुरा अनि कसरी पत्ता लगाउने भन्ने कुरा कहाँ कहाँ छ भन्ने कुरा एकदम नेटवर्किङको यो कुराहरूले धेरै ध्यान राख्नुपर्ने भएको कुराले गर्दा एकदम विज्ञ व्यक्तिहरू पनि यसमा चाहिँ सहभागिता हुनुपर्छ जस्तो लाग्छ. कानुन परिवर्तन हुँदैमा समाज परिवर्तन छिटै हुन्छ भन्ने छैन होइन. यसमा चाहिँ हामीले सर्वप्रथम चाहिँ एउटा अवेरनेसको समाजको विभिन्न लेभलको मान्छेहरू जस्तो स्कुलमा हुनसक्छ, प्रहरीमा हुनसक्छ, विभिन्न प्राइभेट सेक्टरहरूमा हुनसक्छ होइन, उनीहरूलाई चाहिँ अवेरनेसको कार्यक्रमहरूको एउटा बजेटको हामीलाई एकदमै आवश्यक छ होइन. किनभने कानुन एक ठाउँमा छ एउटा समाज एक ठाउँमा छ त्यो एउटा, र अनि हाम्रो क्षमता अभिवृद्धिको जस्तै उदाहरणको लागि अहिले पनि यहाँ कुरा आयो कतिजना इम्प्लोइमेन्टको अवसरहरू छैन, ड्रप आउट हुनु परेको स्थिति छ पढ्दा पढ्दै होइन, ब्याचलर पढेर पनि ब्लु डायमन्डमै आउनुपर्ने अर्को ठाउँमा जानै नसक्ने त्यस्तो अवस्था छ भनेदेखि एउटा केही आय आर्जनको क्यापासिटी बिल्डिङको एउटा केही तालिमहरू भइदिएको खण्डमा चाहिँ त्यो क्षमता भएको व्यक्तिहरू चाहिँ केही गरेर जस्तो उदाहरणको लागि नेपालगञ्जमा चाहिँ बाँकी जिल्लामा चाहिँ त्यो मयुरी भन्ने चलाउने रहेछ कि त्यहाँ, अनि तेस्रो लिङ्गी जाति जुन राजहरू जस्तो साथीहरूले चाहिँ त्यहीँकैबाट फन्डिङ लिएर आएर चाहिँ त्यो मयुरीहरू चलाएर चाहिँ आय आर्जनको त्यस्तो गरेको रहेछ कि त्यहाँ बाँकी जिल्लामा. हामी अस्ति जाँदाखेरि त्यो कुरा भन्दाखेरि केही एउटा क्षमता अभिवृद्धिको कार्यक्रमहरू भएको खण्डमा र अहिलेको अवस्थामा चाहिँ अनि अवेरनेसको कार्यक्रमहरू भएको खण्डमा चाहिँ हाम्रो समुदायलाई चाहिँ राम्रो हुन्छ. त्यो एउटा चाहिँ बजेट छुट्याउने पाटो भयो भनेदेखि, अनि अर्को चाहिँ तपाईँहरूको आफ्नै नीतिहरूमा चाहिँ हामीलाई समावेशी रूपले लाने कुराहरू छ, त्यो त अघि हामीले
यो विभेद र लालछना भन्ने कुरा तपाईँले चाहिँ मुखैले मात्र पनि गर्न सक्नुहुन्न कि, मतलब मुखैले मात्र कति कुरा एक्सप्रेसनले पनि जान्छ होइन. हामी हिँडिरहँदा हजुर उहाँले भन्नुभएको छ, हामी हिँडिरहँदा मान्छेले कानै खुसी गर्यो भने त्यहाँ पनि तपाईँलाई विभेद भयो होइन. तपाईँले कसैले हाँसेर जस्तै मलाई बाटोमा हिँड्दै हुनुहुन्छ भने कोही मान्छेले केटाहरूले होइन हेलो अनुजी हेलो पिटरजी भनेर ह्यान्डसेक गरिदिनु भयो भने बेटर हो, तर मलाई फेरि उहाँदेखि हेलो पिटरजी हाई भनेर हक गरेर पुरै मान्छे नै ले सबै तर्सिने गर्यो भने त्यो पनि विभेद हो नि होइन. मतलब भनेपछि हामीलाई त तपाईँहरूले नर्मल मात्रै ट्रिट गरिदिनुहोस्, हामीलाई एक्स्ट्रा चाहिएको होइन धेरै चाहिएको होइन. तपाईँले एउटा महिला पुरुषलाई कुन स्थान दिनुहुन्छ त्यही दिनुभयो भने आई थिङ्क सबै कुराहरू चाहिँ नर्मल हुँदै जान्छ. त्यही भएर फेरि यिनीहरू चाहिँ यस्तो हो, यिनीहरूलाई चाहिँ धेरै चाहिन्छ अथवा यिनीहरूलाई चाहिँ चिनाउनु पर्छ भने कतिजना नखुल्नु भएकोहरूलाई त्यो समस्या पनि हुन्छ. र अर्को कुरा चाहिँ फेरि खुल्नुपर्छ भनेर म पर्सनल आफै भन्छु, तपाईँले नाम कतिजना चाहिँ कतिजना छ भनेर भन्नु, जबसम्म खुल्दैन तबसम्म त त्यो त्यो प्रत्याभूति होइन. अहिलेसम्म पनि महिलाहरू यदि उहाँहरू आएर अगाडि कुरा नगर्नु भएको भए समाज परिवर्तन नै हुँदैन थियो होइन. अहिले महिलाहरूले जुन हिसाबले कोटा पाउनु भएको छ त्यो उहाँहरू आफै लडेर पाउनुभयो, उहाँहरू नै चुला चौको छोडेर अफिस जानुपर्छ, मेरो छोरी पनि पढ्नुपर्छ भन्ने कुरा त तपाईँहरू आफैले निकालेर आउनुभएको हो नि त. त्यही भएर जबसम्म हामी दबिन्छौँ तबसम्म हाम्रो अधिकार चाहिँ पाइँदैन भनेर हाम्रो साथीहरूले चाहिँ अहिलेसम्म पनि बुझ्नु भएको छैन कि. त्यही भएर त्यो बुझाउनु चाहिँ हाम्रो काम हो, तर त्यसमा तपाईँहरूले अघि मनसा दिदीले भने जस्तै नीति नियमै भएपछि हामी उहाँहरू आफै खोल्नुहुन्छ त. कति धेरै मेरो साथीहरू चाहिँ बिहा गर्नु नि कानुन नभएकोले उहाँहरू लुकेर बस्नु भएको छ, पार्टनरसँग साथी साथी हो भनेर लुकेर बस्नु भएको छ. बिहेको कानुन भएको भए कतिजना खुलेर आउँथ्यो त्यो. त्यही भएर मेरो अनुरोध चाहिँ तपाईँहरू यो तपाईँहरूको प्रदेशले चाहिँ यदि बिहेको कानुन तपाईँहरू त्यो निकायमा हुन्छ, त्यही भएर अनि बिहा त हुनु पर्यो. अब हेर्नुहोस् नेपाल गभर्मेन्टलाई हाम्रो निकायहरूको महिला मन्त्रालयले त्यहाँ भन्यो उहाँहरूले नेपालको कानुन बनाउनुहुन्छ, उहाँहरूलाई गाह्रो पनि. तर तपाईँहरू बुझ्नुभएकोले त यदि तपाईँहरूको प्रान्तमा ल बिहेको कानुन बनाइदिनुपर्छ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई यस्तो यस्तो कुरा भएको थियो भने सिक्ने सिस्टम छ नि त. ओहो चारमा भयो अब हामीले पनि गरिदिनुपर्छ, पाँचमा जाला छमा जाला अनि नेपालभरि हुन्छ. त्यही भएर मेरो पर्सनल अनुरोध चाहिँ बिहेको कानुन बनाइदिनुहोस्, नागरिकता पायो पासपोर्ट पायो अब बिहेको कानुन बनाइदिनु भयो भने चाहिँ अनि मात्र समाजले पनि स्वीकार्यो. किनभने अझै पनि मेरो घरमा के भन्नुहुन्छ त अब जिन्दगीभरि एक्लै बस्छस् त होइन, तँलाई हेर्ने चाहिँ को त भन्ने एउटा मनमा त छ नि त मेरो ड्याडमा. तर बिहे भयो भने मेरो पनि पार्टनर हो ड्याडी, मलाई दुःख पर्दा मलाई पीडा पर्दा उसले हेर्छ भने मेरो आमाबाबुले त्यो रूपले पनि स्वीकार्नुहुन्छ नि त होइन. अनि त्यसपछि अर्को बच्चा बच्चा एडप्टेसनको कुराहरू आउँछ भनेपछि त नि समाजले बिस्तारै हामीलाई चाहिँ हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ कि. त्यही भएर कानुन परिवर्तन चाहिँ एकदमै महत्त्व छ.
भिन्न हामी सबै समान यो हो कार्यक्रम पहिचान। कार्यक्रम पहिचानको आजको श्रृङ्खलामा नेलिरा समाजले केही दिन अगाडि पोखरामा आयोजना गरेको कार्यक्रममा सरकारवाला निकायका प्रतिनिधिहरू बीच समलिङ्गी तेस्रो लिङ्गले भोग्दै आएका समस्या र उनीहरूका लागि आवश्यक कानुनका विषयमा नेलिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकाल, समलिङ्गी पुरुष अनुज पिटर राई र तेस्रो लिङ्गी महिला विन्द्या गौतमले राख्नु भएको विचार सुन्यौँ। कार्यक्रम पहिचानको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? तपाईँको पैसा नपर्ने टेलिफोन नम्बर 1660012140 सुझाव सल्लाह टिपाउन सक्नुहुन्छ भने पहिचान मिडिया @gmail.com लेखेर पनि पठाउन सक्नुहुन्छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको गतिविधि समेटेको अनलाइन पहिचान .com अङ्ग्रेजी र नेपाली दुवै संस्करणमा सञ्चालित छ। तपाईँले चाहेको समयमा लगइन गरेर पढ्न र हेर्न सक्नुहुन्छ। कार्यक्रम पहिचानको लागि छुट्याएको आजको समय सकिने लागेको छ। भोलि फेरि हामी यही समयमा आउने नै छौँ। त्यति बेलासम्मको लागि यहाँ पनि आज्ञा चाहन्छु। हवस् त, नमस्कार। भावना को सागर मा माय
done.